यो रेडियो नेपाल हो। अब जनार्दन विष्टबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा गठन हुने नयाँ सरकारका लागि मन्त्रीहरू चयनको गृह कार्य शुरू। त्रिशुली नदीमा खसेका दुई यात्रुवाहक बसको खोजी कार्य आज पनि जारी। आदिकवि भानुभक्त आचार्यको 211 जन्म जयन्ती विविध कार्यक्रम गरी मनाइँदै र आगामी राष्ट्रपतिको उम्मेद्वारीबाट पछि नहट्न आग्रह गर्दै अमेरिकी राष्ट्रपति जो बाइडेनका समर्थकहरू सड़कमा। समाचार अब विस्तारमा। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउन राष्ट्रपति समक्ष दावी पेश भएपछि नेपाली कंग्रेस र नेकपा एमालेमा मन्त्री चयनका लागि छलफल तीव्र भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलबाट हिजो संविधानको धारा 76 उपधारा 2 बमोजिम सरकार गठनका लागि दावी पेश गर्न आह्वान भए लगत्तै प्रतिनिधि सभाका दुई ठूला दल कंग्रेस र एमाले हिजै राति ओलीलाई प्रधानमन्त्री बनाउने गरी दावी प्रस्तुत गरिसकेका छन्। एमाले अध्यक्ष ओलीको नेतृत्वमा गठन हुने नयाँ सरकारमा मन्त्री बन्न दुवै दलभित्र दौड़धूप चलिरहेको छ। आकांक्षीहरू धेरै भएपछि दुवै दलको शीर्ष तहमा मन्त्री छनौटको गृह कार्य चलिरहेको छ। सम्भवत भोलि नै सानो आकारको मन्त्री परिषद गठन हुने अनुमान गरिएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हिजो प्रतिनिधि सभाको बैठकमा विश्वासको मत नपाएपछि राष्ट्रपति पौडेलले संविधानको धारा 76 उपधारा 2 बमोजिम नयाँ सरकार गठनका लागि भोलि साँझ 5 बजेभित्र दावी पेश गर्न आह्वान गर्नुभएको थियो। प्रमुख तीन दलले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई राजीनामा दिएर नयाँ सरकार गठनको मार्ग प्रशस्त गर्न आग्रह गरेका छन्। धनगढ़ीमा आज आयोजित संयुक्त पत्रकार सम्मेलनमा नेपाली कंग्रेस, नेकपा एमाले र नागरिक उन्मुक्ति पार्टीले मुख्यमन्त्री सोडारीले तत्काल पदबाट राजीनामा दिनुपर्ने धारणा सार्वजनिक गरेका हुन्। नेपाली कंग्रेस संसदीय दलका नेता कमल बहादुर शाहले अल्पमतमा परेका मुख्यमन्त्रीले राजीनामा दिनुपर्ने जोड़ दिनुभयो। मुख्यमन्त्रीले विश्वासको मत पाउने अवस्था नरहेकोले तत्काल राजीनामा दिएर नयाँ सरकार गठनको मार्ग प्रशस्त गर्न उहाँले आग्रह पनि गर्नुभयो। नेकपा एमाले संसदीय दलका उपनेता सन्तोष थापा शर्माले सरकारलाई दिएको समर्थन फिर्ता लिएको बताउनुभयो। नागरिक उन्मुक्ति संसदीय दलका नेता घनश्याम चौधरीले नयाँ गठबन्धनमा रहेको बताउनुभयो। आज 211 भानु जयन्ती देशभर विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ। विक्रम सम्मत 1871 असार 29 गते तनहुँको चुँदी रम्घामा जन्मनुभएका नेपाली भाषाका आदिकवि भानुभक्त आचार्य नेपालका राष्ट्रिय विभूति हुनुहुन्छ। आदिकवि आचार्यले संस्कृत भाषामा रचित आध्यात्म रामायणलाई सरल सरस तथा सुबोध नेपाली भाषामा भावानुवाद गरी समस्त नेपालीका घर आँगनमा पुर्याएर समग्र राष्ट्रलाई भाषिक रूपमा एकीकृत गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो। आदिकवि आचार्यका रामायण बाहेक प्रश्नोत्तरी, भक्तमाला, बधु शिक्षा, राम गीता जस्ता उत्कृष्ट कृति र फुटकर कविताहरूले नेपाली साहित्यलाई समृद्ध बनाउन ठूलो योगदान दिएको छ। उहाँको निधन विक्रम सम्मत 1925 असोजमा भएको थियो। आज काठमाडौँ रानीपोखरी स्थित भानुको प्रतिमा स्थलबाट प्रभात फेरी शुरू गरी भानुभक्तको प्रतिमामा माल्यार्पण गरिएको छ। आजै चुँदीबाट रम्घासम्म पनि प्रभात फेरी कार्यक्रमको आयोजना गरियो। राष्ट्रपति रामचन्द्र पौडेलले भानुभक्त आचार्यको जन्मस्थल तनहुँको चुँदी रम्घालाई साहित्यिक तीर्थस्थल र राष्ट्रिय एकताको भावनात्मक केन्द्रका रूपमा विकास गर्नुपर्ने बताउनु भएको छ। आदिकवि भानुभक्त आचार्यको 211 जन्म जयन्तीका अवसरमा राष्ट्रपति पौडेलले आज शुभकामना सन्देश जारी गर्नुहुँदै भानुभक्त प्रदत्त नेपाली भाषाका कारण नै विश्वभरका सम्पूर्ण नेपाली भाषीहरूबीच भाषिक एकता कायम हुन सकेको तथ्यलाई मनन गर्नुपर्ने उल्लेख गर्नुभएको छ। आदिकवि भानुभक्तले अत्यन्त सरल शिष्ट र रोचक ढंगले नेपाली भाषामा अनुवाद गरेको रामायणले हिमाल पहाड़ र तराईका सबै नेपालीबीच भावनात्मक एकता अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको राष्ट्रपतिले बताउनु भएको छ। यसैगरी भानु जयन्तीको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशभित्र र बाहिर रहनुभएका साहित्यानुरागीका साथै समस्त नेपालीमा शुभकामना व्यक्त गर्नुभएको छ। सभामुख देवराज घिमिरेले नेपाली साहित्यको महत्वलाई दर्शाउँदै साहित्यलाई अगाडि बढ़ाउँदै गर्दा त्यसले राष्ट्रलाई अगाडि बढ़ाउने विश्वास व्यक्त गर्नुभएको छ। आदिकवि भानुभक्त आचार्यको जन्म जयन्तीको अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठान र भानु प्रतिष्ठानले काठमाडौँमा आयोजना गरेको कार्यक्रममा उहाँले नेपाल जस्तो विभिन्न जात जातिको बसोबास भएको तथा संस्कार संस्कृति रहेको मुलुकमा भाषाले अझ विश्वव्यापी महत्व कायम गर्ने बताउनुभयो। सभामुख घिमिरेले आदिकवि भानुभक्त आचार्यले गर्नुभएको योगदानको सम्मान गर्दै नयाँ पुस्ताले अनुसरण गर्नुपर्नेमा जोड़ दिनुभयो। सोही अवसरमा प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले प्रज्ञा प्रतिष्ठानले सबै भाषा सबै ज्ञान सबैको प्रज्ञा प्रतिष्ठान भन्ने मूल मन्त्र अनुसार प्रतिष्ठानलाई साझा थलो बनाउने जमर्को गरिएको बताउनुभयो। भानु प्रतिष्ठानका अध्यक्ष डाक्टर नवराज लम्सालले आदिकवि भानुभक्त आचार्यले नेपाली भाषा र साहित्यको क्षेत्रमा पुर्याएको योगदानको चर्चा गर्नुभयो। भानु जयन्तीका अवसरमा प्रज्ञा प्रतिष्ठान र भानु प्रतिष्ठानले संयुक्त रूपमा आज बिहान प्रभात फेरी सहित शोभायात्रा गरेको थियो। भानु नगरपालिका चार चुँदी रम्गा तनहुँमा विक्रम सम्बत 1871 असार 29 गते जन्मनु भएका आचार्यको 1925 असोज 6 गते निधन भएको थियो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ अभय किचन विज्ञापन र सन्देश।
ए छोरा, के छ हाल खबर? पढाइ कस्तो चल्दैछ?
सबै राम्रै चल्दैछ। अनि त्यहाँ के छ बुवा?
यहाँ पनि सबै राम्रो छ। ला, तेरो आमासँग कुरा गर।
पर्दैन पर्दैन, किन धेरै पैसा खर्च गर्नुहुन्छ?
किन टेन्सन लिन्छस् बाबु? हामी जस्ताको लागि एनटिसी को कल इन्डिया प्याक छँदैछ नि। इन्डिया कल गर्न त कस्तो सस्तो पो छ त त्यसमा।
ल त्यसो भए ढुक्कले कुरा गरौँ न त।
सेवा सुचारू गर्नका लागि *14# डायल गर्नुहोस्।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। नारायणगढ मुगलिन सड़क खण्डको सिमलतालबाट त्रिशुली नदीमा खसेका दुई बसका यात्रुको आज बिहानैदेखि खोजी कार्य जारी रहेको छ। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको गोताखोर सहितको टोलीले उनीहरूको खोजी कार्य जारी राखेको हो। जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक भेषराज रिजालका अनुसार राति काम गर्न नसकिने भएकोले हिजो साँझ खोजी कार्य रोकिएको थियो। प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले सम्भावित सबै स्थानमा हराइरहेका यात्रुको खोजी गरिने बताउनुभयो। काठमाडौँबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश 03001-2495 नम्बरको बस र वीरगंजबाट काठमाडौँ आउँदै गरेको बागमती प्रदेश 03006-1516 नम्बरको बस हिजो बिहान भरतपुर महानगरपालिका 29 सिमलतालमा पहिरोमा परि त्रिशुली नदीमा खसेका थिए। काठमाडौँबाट गौर जाँदै गरेको बसमा 27 तथा वीरगंजबाट काठमाडौँतर्फ आउँदै गरेको बसमा सवार 24 यात्रु बेपत्ता रहेका प्रमुख जिल्ला अधिकारी यादवले जानकारी दिनुभयो। सो घटनामा 3 यात्रु भने पौडी खेलेर बाँच्न सफल भएका छन्। यसैगरी बस दुर्घटनामा बेपत्ता भएका परिवारजनले खोजी कार्य प्रभावकारी बनाउन माग गरेका छन्। उनीहरूले बेपत्ताको खोजी गर्न आवश्यक प्रविधि र संयन्त्रको प्रयोग गर्दै सबै शक्ति परिचालन गर्न अनुरोध गरेका छन्। आज बिहान गएको पहिरोका कारण कर्णाली करिडोर अवरूद्ध भएको छ। कर्णाली करिडोर अन्तर्गत कालीकोटको पचाल झरना गाउँपालिका 8 लाफा बजारमा पहिरो जाँदा सड़क अवरूद्ध भएको हो। पहिरो हटाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी नायब उपरीक्षक अर्जुन केसीले जानकारी दिनुभयो। यसैगरी कर्णाली करिडोर अन्तर्गत हुम्ला सड़क खण्ड पनि 9 दिनदेखि अवरूद्ध छ। सिमकोट हिल्सा सड़क खण्डको नामखा र सिमकोट गाउँपालिकाको सिमाना हेक्पा खोलामा निर्माण गरिएको काठी पुल बाढ़ीले बगाएपछि सड़क अवरूद्ध भएको हो। यसैगरी कालीगण्डकी करिडोर पनि 3 दिनदेखि अवरूद्ध छ। यही असार 26 गतेको भारी वर्षाका कारण ठाउँ ठाउँमा पहिरो खसेपछि सो करिडोर अवरूद्ध भएको हो। करिडोरको बागलुङ नगरपालिका 10 दबल्याङमा सड़कको 20 भागबाटै भाषिएको छ। सड़क मरमतका लागि मशिन र कामदार खटाए पनि वर्षाका कारण काम गर्न समस्या भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक वसन्त भुजेलले जानकारी दिनुभयो। सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश प्रकाशमान सिंह राउतले कलमको नेपको टुप्पोमा भएको शक्ति सबैभन्दा शक्तिशाली हुने भन्दै यसको प्रयोग मर्यादित ढंगले हुनुपर्ने बताउनुभएको छ। ललितपुरमा आज आयोजित अदालती रिपोर्टिङ र संचार माध्यम विषयक अन्तर्क्रिया कार्यक्रममा वरिष्ठतम न्यायाधीश राउतले आफू सधैँ स्वतन्त्र प्रेसको पक्षमा रहेको बताउँदै पत्रकारिता निष्कलंक हुनुपर्ने बताउनुभयो। उहाँले अनावश्यक हस्तक्षेप र निहित स्वार्थले अदालतको गरिमा र जनआस्था घटाउने पनि प्रश्न पार्नुभयो। न्यायाधीश हरि फुयालले न्यायिक पत्रकारिताको शुरूआतदेखि हालसम्म भएका अभ्यासका आधारमा अदालती रिपोर्टिङ दिग्दर्शनको तयारी गर्न लागि बताउनुभयो। प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले स्वतन्त्र र सक्षम न्यायपालिकाका लागि प्रेस सहयोगी हुने बताउनुभयो। नेपाल बार एसोसिएशनका महासचिव अञ्जिता खनालले अदालती पत्रकारितालाई सरल बनाउन कानूनी शब्दहरूबारे अभिमुखीकरण गर्न आवश्यक रहेको बताउनुभयो। नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष एवं न्यायिक पत्रकार मंचका संस्थापक शिव गाउँले अदालती पत्रकारिता आम श्रोता र पाठकप्रति उत्तरदायी तथ्यपरक र वस्तुपरक हुनुपर्ने बताउनुभयो। संवैधानिक तथा न्यायिक पत्रकार मंचका अध्यक्ष कालिका खड्काले अदालती पत्रकारलाई सहयोग पुग्ने गरी अदालती रिपोर्टिङ दिग्दर्शन तयारी गरिएको बताउनुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब अन्तर्राष्ट्रिय प्रसंग। अमेरिकाका राष्ट्रपति जो बाइडेनले आगामी राष्ट्रपति निर्वाचनको उम्मेद्वारी नछाड्न उहाँको दलका अमेरिकी राष्ट्रपति जो बाइडेनलाई आगामी राष्ट्रपति निर्वाचनको उम्मेद्वारी नछाड्न उहाँको दलका समर्थकहरूले जोड़ दिएका छन्। मिसिगन राज्यको डिट्रोइटमा हिजो साँझ निस्केको राष्ट्रपति बाइडेन सहितको डेमोक्रेट्सहरूको जुलुसमा भेला भएका हजारौंले बाइडेनलाई पछि नहट्न आग्रह गरेका हुन्। 80 वर्ष नागेका राष्ट्रपति बाइडेनलाई उहाँको दलका केहीले उमेरका कारण पनि अब पाखा लागिदिन भनिरहेका बेला बाइडेनले भने आफू उम्मेद्वार बन्ने र जितेरै छाड्ने दृढ़ता व्यक्त गर्दै आउनुभएको छ। पछिल्लो समय बाइडेनलाई उहाँका पार्टीका नेताहरूले समर्थन गर्ने क्रम पनि बढ़न थालेको छ। अब समाचारको अन्त्यमा प्रमुख समाचार एकपटक फेरि। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा गठन हुने नयाँ सरकारका लागि मन्त्रीहरू चयनको गृह कार्य शुरू। त्रिशुली नदीमा खसेका दुई यात्रुवाहक बसको खोजी कार्य आज पनि जारी। आदिकवि भानुभक्त आचार्यको 211 जन्म जयन्ती विविध कार्यक्रम गरी मनाइँदै र आगामी राष्ट्रपतिको उम्मेद्वारीबाट पछि नहट्न आग्रह गर्दै अमेरिकी राष्ट्रपति जो बाइडेनका समर्थकहरू सड़कमा। रेडियो नेपालबाट 3 बजेको समाचार सकियो। अब हाम्रो अर्को समाचार 4 बजे सुन्न सक्नुहुनेछ। हस्त नमस्कार।